यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। मंगसिर 4 गते सम्पन्न निर्वाचन अन्तर्गत प्रतिनिधि सभातर्फ 158 स्थानको अन्तिम मत परिणाम सार्वजनिक। नेपाली कांग्रेस 53, नेकपा एमाले 42 र नेकपा माओवादी केन्द्र 17 स्थानमा विजयी। आज विवाह पञ्चमी, देशभरि भक्तिपूर्वक राम जानकीको पूजा आराधना गरी मनाइँदै। इटलीको दक्षिणी टापु स्कियामा निरन्तरको वर्षापछि गएको पहिरोमा परी कम्तीमा 7 जनाको मृत्यु। र विश्वकप फुटबल अन्तर्गत हिजो भएको खेलमा मोरक्को, कोस्टारिका र क्रोएसिया विजयी। अब समाचार विस्तारमा। मंगसिर 4 गते सम्पन्न निर्वाचन अन्तर्गत प्रतिनिधि सभा सदस्यतर्फ हालसम्म 158 स्थानको अन्तिम मत परिणाम घोषणा भएको छ। अहिलेसम्म नेपाली कांग्रेसले 53 स्थानमा विजय हासिल गरेको छ भने नेकपा एमाले 42 स्थानमा विजय हासिल गरेको छ। यस्तै नेकपा माओवादी केन्द्रले 17 तथा नेकपा एकीकृत समाजवादीले 10 स्थानमा विजय हासिल गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले 7-7 स्थानमा विजय हासिल गरेका छन्। त्यसै गरी जनता समाजवादी पार्टीले पनि 7 स्थानमा विजय हासिल गरेको छ। लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले 4 र नागरिक उन्मुक्ति पार्टीले 3 स्थानमा विजय हासिल गरेका छन्। यस्तै जनमत पार्टी, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले 1-1 स्थानमा विजय हासिल गरेका छन् भने 5 स्थानमा स्वतन्त्र उम्मेद्वार विजयी भएका छन्। जारी मतगणना अनुसार प्रतिनिधि सभा समानुपातिक तर्फ नेकपा एमाले अग्र स्थानमा रहेको छ। नेकपा एमाले 25,25,099 मत प्राप्त गरेको छ। त्यसै गरी नेपाली कांग्रेसले 23,92,242 मत प्राप्त गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले 10,61,758 मत प्राप्त गरेको छ। त्यसै गरी नेकपा माओवादी केन्द्रले 10,56,270 मत प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले 5,44,639 मत प्राप्त गरेको छ। जनता समाजवादी पार्टी नेपालले 3,19,468 मत प्राप्त गरेको छ। जनमत पार्टीले 2,56,046 मत प्राप्त गरेको छ। नेकपा एकीकृत समाजवादीले 2,49,292 मत प्राप्त गरेको छ। नागरिक उन्मुक्ति पार्टीले 2,37,942 मत प्राप्त गरेको छ भने लोकतान्त्रिक समाजवादी पार्टी नेपालले 1,26,041 मत प्रतिनिधि सभाको समानुपातिक तर्फ प्राप्त गरेको छ। प्रदेश सभातर्फ जारी मतगणना अनुसार नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ। नेपाली कांग्रेसले 108 स्थानमा विजय हासिल गरेको छ। नेकपा एमाले 94 स्थानमा विजय प्राप्त गरेको छ। त्यसै गरी नेकपा माओवादी केन्द्रले 54 स्थानमा विजय भएको छ। नेकपा एकीकृत समाजवादी 15 स्थानमा विजय भएको छ। स्वतन्त्र 12 स्थानमा विजय भएका छन्। त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीले 12 स्थानमा विजय हासिल गरेको छ। जनता समाजवादी पार्टी नेपालले 10 स्थानमा विजय प्राप्त गरेको छ। लोकतान्त्रिक समाजवादी पार्टी नेपालले 9 स्थान, नागरिक उन्मुक्ति पार्टीले 9 स्थान र जनमत पार्टीले 6 स्थानमा प्रदेशतर्फ विजयी भएको छ। इलाम क्षेत्र नम्बर 1 प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका महेश बस्नेत 2,662 मतान्तरले निर्वाचित हुनुभएको छ। बस्नेतले 25,750 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले 23,088 मत प्राप्त गर्नुभएको छ। इलाम क्षेत्र नम्बर 2 प्रतिनिधि सभामा नेकपा एमालेका उपाध्यक्ष सुभाष चन्द्र नेङवाङ विजयी बन्नुभएको छ। नेङवाङले नेपाली कांग्रेसका इलाम जिल्ला सभापति डम्बर बहादुर खड्कालाई 114 मतान्तरले पराजित गर्नुभएको हो। नेङवाङले 30,020 मत प्राप्त गरी विजयी बन्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। खड्काले 29,906 मत प्राप्त गर्नुभएको थियो। महोत्तरी एकमा नेकपा एमालेका लक्ष्मी महतो निर्वाचित हुनुभएको छ। सम्पन्न मतगणनाको परिणाम अनुसार उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका गिरिराज मणि पोखरेललाई 1031 मतान्तरले पछि पार्नु भएको हो। महोत्तरी एकको निर्वाचन अधिकृतको कार्यालयका अनुसार नवनिर्वाचित महतोले 24,401 र पोखरेलले 23,370 मत प्राप्त गर्नुभएको छ। रामेछापबाट प्रतिनिधि सभा सदस्यतर्फ गठबन्धनका उम्मेद्वार नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ कान्छा राम 47,098 मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कैलाश प्रसाद ढुंगेलले 30,729 मत प्राप्त गर्नुभएको छ। मोरङ क्षेत्र नम्बर एकमा नेपाली कांग्रेसका डिग बहादुर लिम्बु विजयी हुनुभएको छ। नेकपा एमालेका घनश्याम खतेवड़ालाई पराजित गर्दै लिम्बु विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचन कार्यालयले घोषणा गरेको अन्तिम मत परिणाममा विजयी लिम्बुले 25,794 मत ल्याउँदा खतेवड़ाले 25,469 मत प्राप्त गर्नुभएको थियो। यही मंगिर 4 गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म करिब 80% मतगणना सम्पन्न भएको छ। सम्पन्न भएको मतगणनाको विवरण निर्वाचन आयोगको सूचना प्रणाली र समानुपातिक प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने क्रम जारी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो। निर्वाचनका लागि कुल मतदाता 1,79,8,850 रहेकामा प्रारम्भिक विवरणमा 61% मत खसेको अनुमान गरिएकामा सोको 80% मतगणना हुँदा अब करिब 24,00,000 मतगणना हुन बाँकी छ। सुनसरी क्षेत्र नम्बर 4 नेपाली कांग्रेसका उम्मेद्वार ज्ञानेन्द्र बहादुर कार्कीले पुनः मतगणनाको माग गर्नुभएको छ। शनिबार दिउँसोदेखि रोकिएको मतगणना सर्वदलीय बैठकको आयोजना गरेर शुरू गर्ने भनिए पनि सर्वदलीय बैठकमा कुनै सहमति जुट्न नसकेपछि पुनः मतगणनाको माग गर्दै कार्कीले निर्वाचन आयोगमा निवेदन दिनुभएको हो। सुनसरी 4 मतगणनाका क्रममा गणनामा बसेका निर्वाचन आयोगका कर्मचारीले नेकपा एमाले उम्मेद्वार जगदीश प्रसाद कुशियैतको मतमा 606 मत बढ़ी थपिएपछि विवाद भएको थियो। निर्वाचन अधिकृतले आयोगमा पठाएको 606 मत सार्वजनिक गर्दा 1,212 मत भएपछि कांग्रेसले आपत्ति जनाएको थियो। बाजुरामा मंगिर 4 गते सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना अनिश्चित बनेको छ। जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताले बुथ कब्जा गरी फर्जी मत खसाएको निर्वाचन आयोगमा उजुरी परेपछि मतगणना अनिश्चित बनेको हो। मतदानमा सहभागी नभएका र विदेश गएका तथा मृत्यु भएकाको समेत मत हालेको आरोपसहित कांग्रेसले 5 मतदान स्थलका 17 मतदान केन्द्रमा पुनः निर्वाचन गर्न माग गर्दै उजुरी दिएको छ। त्यस्तै नेपाली कांग्रेसले पहुँच भएको मतदान केन्द्रमा बुथ कब्जा गरी विदेश रहेका रोजगारीको सिलसिलामा जिल्ला बाहिर रहेका र मृत्यु भएकाको समेत मत हालेको आरोपमा एमाले 17 मतदान केन्द्रमा पुनः निर्वाचनको माग गर्दै आयोगमा उजुरी दिएको छ। निर्वाचन आयोगले दोलखाका 4 मतदान स्थलका 10 मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको छ। आयोगले मंगिर 15 गते भित्र पुनः मतदान गर्न दोलखाका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। आयोगले विवादित मतदान स्थलको अध्ययन गर्न गठन गरेको टोलीले गरेको सिफारिशका आधारमा मंगिर 4 गते भएको मतदान रद्द गरी पुनः निर्वाचन गर्न लागेको हो। केही क्षेत्रमा बाहेक प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक हुनै लाग्दा आगामी सरकार कुन दलको नेतृत्वमा कस्तो बन्ने भन्ने चर्चा सबैतिर हुन थालेको छ। अहिलेसम्मको मतपरिणाम निहाल्दा प्रतिनिधि सभामा कुनै पनि दलको एकल बहुमत पुग्ने देखिँदैन। नेपाली कांग्रेसको नेतृत्वमा निर्वाचनमा गठबन्धन बनाएका 5 दलले आगामी सरकार निर्माणमा गठबन्धनलाई निरन्तरता दिने हुन् कि होइनन् भन्ने एकातिर जिज्ञासा छ भने नेकपा एमाले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्छ भन्ने पनि अझै प्रश्न भइसकेको छैन। राजनैतिक विश्लेषकहरू भने अहिलेकै 5 दलीय गठबन्धन र नेकपा एमालेको नेतृत्वमा आगामी सरकार बन्न सक्ने दुवै बाटो खुला रहेको बताउँछन्। अघिल्लो प्रतिनिधि सभामा रहेका 60 भन्दा बढ़ी निवर्तमान सांसद यसपटक प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित हुनुभएको छ। संसदीय राजनीतिमा लामो अनुभव रहे तापनि निर्वाचन परिणामले पार्टीको माथिल्लो तहको जिम्मेवारीमै रहनुभएका मुख्य नेतालाई सदन बाहिर रहन बाध्य तुल्याएको छ। संसदमा यसपटक प्रवेश गर्न नपाउनेमा कतिपय पार्टीका अध्यक्ष उपाध्यक्ष महासचिव तथा प्रदेशका पूर्व मुख्यमन्त्री समेत हुनुहुन्छ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप कुमार गेवाली निर्वाचनमा पराजित हुनुभयो। यसै गरी पूर्व प्रधानमन्त्री झलनाथ खनाल, नेकपा माओवादी केन्द्रका महासचिव देव प्रसाद गुरूङ, उपमहासचिव द्वय गिरिराजमणि पोखरेल र पम्फा भूषाल पराजित हुनुभएको छ। त्यसै गरी नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका कार्यकारिणी समिति सदस्य अनिल कुमार झा, गृहमन्त्री बालकृष्ण खाँड, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज, बिना विभागीय राज्यमन्त्री उमेश श्रेष्ठ पनि निर्वाचनमा पराजित हुनुभएको छ। यसै गरी पूर्व सभामुख हंसरी घरती, पूर्व उप प्रधानमन्त्री सुजाता कोइराला, पूर्व उपसभामुख पुष्पा भूषाल गौतम तथा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले पनि निर्वाचन जित्न सक्नु भएन। अघिल्लो प्रतिनिधि सभा सदस्य अञ्जना विसेङखे, अभिषेक प्रताप शाह, कृष्ण कुमार राई, कृष्ण भक्त पोखरेल, गणेश ठगुन्ना, गौरीशंकर चौधरी, गंगा चौधरी, घनश्याम भूषाल, चक्रपाणी खनाल, चित्रलेखा यादव, झपट बहादुर रावल पनि यसपटक पराजित हुनुभयो। अघिल्लो प्रतिनिधि सभामा रहनुभएका मातृका प्रसाद यादव, मोहम्मद इस्तियाक राई, यज्ञराज सुनवार, रघुवीर महासेठ, राजेन्द्र प्रसाद गौतम, राजेन्द्र प्रसाद श्रेष्ठ, रामकुमारी झाँक्री, रामवीर मानन्धर र जनता प्रगतिशील पार्टी नेपालका हृदय त्रिपाठी पनि पराजित हुनुभएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ बिहान 9 बजेको समाचार। अब केही बेर विज्ञापन र सन्देश।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। आज विवाह पञ्चमी समस्त हिन्दूहरू नेपालभर भक्तिपूर्वक राम जानकीको पूजा आराधना गरी मनाउँदैछन्। आज जनकपुरमा ठूलो धार्मिक मेला लागेको छ। टाढा टाढाबाट आएका लाखौं नेपाली तथा भारतीय श्रद्धालु भक्तजनहरू भेला भएका छन्। आज बिहान सबेरैदेखि धनु सागर र गंगा सागरमा स्नान गरेर क्रमशः राम मन्दिरमा रामचन्द्रको र जानकी मन्दिरमा सीताको दर्शन गर्न दर्शनार्थीहरूको भीड़ लागेको छ। त्रेता युगमा राजर्षि जनकको प्रतिज्ञालाई मर्यादा पुरूषोत्तम श्री रामले पूरा गरेपछि वहाँको शुभ विवाह जनककी सुपुत्री सीतासँग आजकै पावन तिथिमा सुसम्पन्न भएको मानी राम मन्दिरबाट साधु सन्त महन्त साहु महाजन र पुजारी सहितको भव्य र आकर्षक जन्ती जानकी मन्दिरमा गई वैवाहिक संस्कार सम्पन्न गर्ने परम्परा रहेको छ। यसैबीच विवाह पञ्चमीका अवसरमा आज मधेस प्रदेशले सार्वजनिक विदा दिएको छ। यसै गरी मार्ग शुक्ल पञ्चमी तिथिका दिन भगवान श्रीराम र माता जानकीको शुभ विवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा मनाइने विवाह पञ्चमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गर्नुभएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इटलीको दक्षिणी टापु इस्कियामा निरन्तरको वर्षापछि गएको पहिरोमा परि कम्तीमा 7 जनाको मृत्यु भएको छ। पहिरोमा परि 5 जना बेपत्ता भएका अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। इस्कियाको सबैभन्दा ठूलो पहाड़बाट पहिरो झरी तल शहरमा रहेका घरहरू पुरेको रोयटर्सले जनाएको छ। पुरिएकाको खोजी कार्य र उद्धार जारी रहेको त्यहाँको प्रहरीले बताएको छ। पर्यटकीय नगरी इस्कियामा विगत केही दिनदेखि अधिक वर्षा भइरहेको छ। अब खेल समाचार। कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गतको खेलमा मोरक्कोले बेल्जियममाथि 2-0 गोल अन्तरले जीत हासिल गरेको छ। यसअघि हिजै भएको पहिलो खेलमा कोष्टारिकाले जापानलाई पराजित गरेको छ। हिजै भएको क्रोएसिया र क्यानेडा बीच भएको खेलमा क्रोएसियाले क्यानेडालाई 1-1 अन्तरले पराजित गरेको छ। यस्तै गैराती 1:15 स्पेन र जर्मनी बीच भएको खेल बराबरीमा सकिएको छ। आज क्यामरून र सर्बिया, दक्षिण कोरिया र घाना र ब्राजिल र स्विजरल्याण्ड बीच खेल हुँदैछ। यस्तै आजै राति 1:15 पोर्चुगल र उरुग्वे बीच खेल हुनेछ। अब मौसम सम्बन्धी जानकारी। आज प्रदेश 1 बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले आएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 21 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मंगसिर 4 गते सम्पन्न निर्वाचन अन्तर्गत प्रतिनिधि सभातर्फ 158 स्थानको अन्तिम मत परिणाम सार्वजनिक। नेपाली कांग्रेस 53, नेकपा एमाले 42 र नेकपा माओवादी केन्द्र 17 स्थानमा विजयी। आज विवाह पञ्चमी देशभरि भक्तिपूर्वक राम जानकीको पूजा आराधना गरी मनाइँदै। इटलीको दक्षिणी टापु स्कियामा निरन्तरको वर्षापछि गएको पहिरोमा परि कम्तीमा 7 जनाको मृत्यु। र विश्वकप फुटबल अन्तर्गत हिजो भएको खेलमा मोरक्को, कोस्टारिका र क्रोएसिया विजयी। यो सँगै बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।